नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी केही लघुकथाहरूको वाचन लिएर आएका छौं। यस लघुकथाहरूको संग्रह हामीले एउटा पत्रिकाबाट लिएका छौं। सुरभि साहित्य प्रतिष्ठानले प्रत्येक महिना प्रकाशन गर्ने सुलेखको वर्ष 2 अङ्क 5 पूर्णाङ्क 14 2070 भदौमा लघुकथा विशेषाङ्क प्रकाशन गरेको छ। यस पत्रिकाका सम्पादक अच्युत प्रसाद घिमिरे, सहसम्पादक मन्दिरा मधुश्री, प्रहलाद चालिसे, रामचन्द्र खतिवडा, व्यवस्थापक रामकुमार पण्डित छेत्री हुनुहुन्छ। सुरभि साहित्य प्रतिष्ठानको संरक्षकमा विजय चालिसे, सल्लाहकारमा डाक्टर यादव प्रसाद लामिछाने, प्राध्यापक देवी शर्मा, युवराज मैनाली हुनुहुन्छ र विभिन्न जिल्लाबाट प्रतिनिधिहरू पनि हुनुहुन्छ। हामी यसै सुलेख साहित्यिक मासिकभित्र रहेका लघुकथाहरूलाई आजको श्रुति सम्वेकमा प्रस्तुत गर्दैछौ। सुरुमा वाचन हुँदैछ सनत रेग्मीको कथा राष्ट्रिय प्रतिभा। चयन समितिको बैठक चलिरहेको थियो। चयन गर्नुपर्ने गुरुत्तर भार थियो। चयन पनि राष्ट्रिय प्रतिभाहरूको, राष्ट्रिय रूपमा भाषा, साहित्य, संस्कृति र कलामा विशिष्ट योगदान पुर्याएका प्रतिभाहरूको चयन, मुलुकभरका प्रतिभाहरूको व्यक्ति परिचय र सिफारिसहरूको फाइलहरूको चाङ। पहिला क्राइटेरिया तय गरिन्छ, जनजाति, महिला, पिछडिएका वर्गबाट 50%, विभिन्न भौगोलिक क्षेत्रबाट 50%। चयन आरम्भ हुन्छ, सिफारिसहरू अध्ययन गरिन्छ, कोटा अनुसार छुट्याइन्छ र अन्तमा निर्णय गरिन्छ। पुरस्कारको घोषणा हुन्छ, वितरण हुन्छ, राष्ट्रिय प्रतिभाहरू फुरुङ्ग हुन्छन्। सांस्कृतिक क्षेत्रमा पुरस्कार पाएकी दुर्गम क्षेत्रकी राष्ट्रिय प्रतिभासँग अन्तर्वार्ता लिँदै एउटा पत्रकारले सोध्छन्, कति वर्षको साधनापछि पाउनुभयो पुरस्कार? तपाईँ यस्तो प्रतिभा कहाँ लुक्नु भएको थियो? दुर्गम क्षेत्रकी जनजातिकी महिला भएकी उनले भनिन्, खै हजुर, साधना के हो मलाई थाहा छैन। एकपटक गाउँमा सिडियो सापलाई नाचगान देखाएकी थिएँ, त्यति हो। सिडियो सापले सिफारिस गरिदिनु भएछ पछि, तर सर मन्त्रालयका नै आउनुभएको रे। म दुर्गम कि जनजाति कि पिछडिएकी ठाउँ कि भएकीले मलाई नै राष्ट्रिय प्रतिभामा छानियो रे। राष्ट्रिय प्रतिभा हुन पाएकोमा खुसी नै लागेको छ। जे भए पनि यसपालि त दुर्गमले पनि प्रतिभा हुने ठाउँ पाएछ। पत्रकार उनको जवाब सुनेर ट्वाल्ल परेर उनको अनुहार हेरिरहे। यो लघुकथा सनत रेग्मीको थियो, शीर्षक राष्ट्रिय प्रतिभा थियो। अब अर्को लघुकथा हामी सुनाउँदैछौ, भगतदास श्रेष्ठको लघुकथा कति हो साहित्यको मूल्य। हाम्रो घरमा साप्ताहिक बैठक चल्दै थियो। हप्ताभरका काम कुराहरू के भए, नाफा घाटा कसको कति रहे, घाटा भए सोको निवारणको लागि के कस्ता उपायहरू अवलम्बन गर्नुपर्ने भए, आदि इत्यादि कुराहरू चल्दै जाँदा फाइन आर्ट्समा मास्टर्स स्नातकोत्तर सिद्ध्याएकी मेरी छोरी मालाले एउटा सुन्दर र गहिरो प्रश्नमातिर तिर्छाइन्। हजुरको साहित्य पत्रकारितामा लामो र अमूल्य योगदान छ। संवेदनशील भएर गहिराईमा सोच्दै जाँदा म अत्यन्तै छक्कै पर्छु। आजको यो लेनदेनको दुनियाँमा जहाँ हरेक सेवाको मूल्य पनि जोडिन्छ, हजुरलाई थाहा छँदैछ, मेरा हरेक जसो चित्रहरू निर्माण गरिसकेपछि जसको समय 1 घण्टादेखि हप्तौँ महिनौसम्म लाग्न सक्छ एउटा एउटा चित्र बनाउनको लागि, आफूले बनाएको चित्र पछाडि त्यसको मूल पनि नबिर्सिकन राखिहाल्ने गर्छु। रु 100 देखि 10-15 हजारसम्म पनि मूल्य राखेकी हुन्छु। हजुरले आफ्ना लेख रचनाहरू म जन्मनुभन्दा धेरै वर्ष अगाडि अर्थात् 50औं वर्षदेखि लेखी आउनुभएको थाहा छ, जुन लेखहरू सङ्ग्रहको पुस्तक त्रिवी स्नातकोत्तरको पाठ्यक्रममा राखिएको छ। मलाई तर्कना र चिन्ता हुन्छ, त्यत्रो लेखाइको मूल्य कति रहेछ, मैले कहिले देख्न पाएको छैन, किन हो? अहिलेसम्म त्यसरी मूल्य राखेको कसैबाट सुनेको पनि छैन। देखेकी पनि छैन। किन? साहित्यको मूल्य नै हुँदैन, साहित्य लेख्न परिश्रम नै गर्नै पर्दैन, साहित्यकारलाई कुनै खर्चै चाहिँदैन, उनीहरूका कुनै परिवार नै हुँदैन कि के हो? अकस्मात त्यस्तो प्रश्नले मलाई अवाक नै बनाइदियो। साँच्चै हो पनि, मैले आजसम्म पनि आफ्नो रचनाको मूल्य राखेकै छैन र कसैले राखेको पनि सुनेकै छैन। त्यो मर्मस्पर्शी कुराले मेरो हृदयका अन्तरकुन्तरसम्म छोइरह्यो, खबरदारी गर्दैरह्यो, जसको सही उत्तर आजसम्म छोरीलाई चित्तबुझ्दो गरी दिन सकेको छैन। सुलेख साहित्यिक मासिकबाट अहिले हामीले सुनेको लघुकथाको शीर्षक कति हो साहित्यको मूल्य थियो, कथाकार भगतदास श्रेष्ठको कथा थियो त्यो। अब हामीले सुनाउने कथाको शीर्षक छ पेटभित्र जिउँदो व्याकुत्तो, कथाकार भाउपन थियो। मैले चकित हुँदै सोधेँ कन्फ्युसियस बाजेलाई, सर गल्ती गरेपछि त्यसलाई नलुकाऊ नत्र त्यो अपराध हुनेछ भन्नुभएको रहेछ। बाजे डाउटमा देखिए, उनले गोत्लिँदै सोधे, मैले कहिले भनेछु? गल्ती त सबैबाट हुन्छ, कुनै लुकाउनु पर्ने गल्ती हुन्छ, कुनै देखाउनु पर्ने गल्ती हुन्छ, किन त्यसो भनेछु? होइन पक्कै मैले भनेको हो सर, त्यसमा डाउट छैन। त मैले नै भनेको भनेपछि त्यसमा कुनै शंका? गल्ती गरेपछि त्यसलाई लुकाउनुहुन्न नत्र त्यो अपराध ठहरिन्छ, मलाई त ठिकै हो जस्तो लागिरहेछ। तर सर मेरो मनमा एउटा डाउट छ, डाउट जिउँदो व्याकुत्तो निले जस्तो यता र उता उफ्रिरहेछ पेटभित्र। राम्रो उदाहरण के, कस्तो डाउट हो त्यो भन, म समाधान गर्छु, तिमी मेरा शिष्य, म तिम्रो गुरु। डाउट यो हो कि सर गल्ती गरेपछि नलुकाउने तर फेरि फेरि त्यही गल्ती गरिरहने, त्यसलाई अपराध पनि नमान्ने भइदियो भने? त्यस्तो पनि कहीँ कतै भइरहेको छ, त्यही गल्ती दोहोऱ्याएर गरिरहने अनि गल्ती लुकाउँदिन, स्वीकार गर्छु पनि भन्ने, स्वीकार गरेपछि त्यो अपराध हुँदैन पनि भन्ने? गजब हो यो त, यस्तोतिर त मैले सोचेकै रहेन छु। छ सर छ, मेरो देशमा छ, त्यहाँ त्यस्तो भइरहेछ। कन्फ्युसियस बाजेले मलाई गढेर हेरे, यस्तो नयाँ स्थापना निकाल्ने तीक्ष्ण बुद्धि भएको शिष्य को हो भन्ने जिज्ञासापूर्ण आँखाले। शिष्य सर, तिमी मेरो शिष्यत्व ग्रहण गर्न कुन देशबाट आएका हो बयान गर, मलाई डाउट छ, तिमी कुनै अनौठो देशको हुनुपर्छ। म चकित थिएँ, हेडसर त बाजे नै हुन्, गुरुकुलको रजिस्टरमा मेरो नाम र देश दर्ता भएकै हुनुपर्थ्यो, तैपनि बाजेले विशेषण कि भनेर भने, नेपाल हो सर मेरो देश। र यति भन्न पाएको थिएन, कन्फ्युसियस बाजे गम्भीर बने, हातको इसाराले छेक्दै मलाई बोल्नबाट रोके, भने ओहो त्यसो भए त्यहाँ गएर तिनै नेताहरूलाई सोधा किन तिनीहरू सधैँ त्यसो गरिरहन्छन् भनेर, अर्थात् गल्ती गर्दै नलुकाउँदै फेरि त्यही गल्ती गर्दै। यो लघुकथाको शीर्षक पेटभित्र जिउँदो व्याकुत्तो थियो, कथाकार भाउपन्थी हुनुहुन्थ्यो। अब हामीले सुन्ने कथा रामचन्द्र खतिवडाको छ, शीर्षक फरक। माओवादीहरूले युद्धको घोषणा गरे, गरिब दुखी भरिया मजदुर जाति जनजाति सबै तिनका पछि लागे, अरू पार्टीहरूले देशका लागि केही गरेनन्, वाक्क दिक्क थिए जनताहरू, बन्दुक नै नसमाथे पनि जनताहरूले माओवादीहरूलाई सेल्टर दिए, युद्धको बेला जोगाए, चुनाव भयो, भोट पनि दिए, माओवादी देशको सबैभन्दा ठूलो पार्टी ए माओवादी बन्यो, सरकार बनायो, आफ्नै कार्यक्रमलाई युद्ध लड्ने र नलड्नेमा विभाजन गरिदियो, विभिन्न सङ्घ संस्थाहरूमा युद्ध लड्नेहरूले आधिपत्य जमाए, सेल्टर दिनेहरू र भोट दिनेहरू पाखा लागे। यो दृश्य देखिरहेका भोगे प्रसादले भने, होइन रामचन्द्रजी, यी युद्ध लड्ने मान्छे नै होइनन्, यी डरपोकहरू हाम्रा घरमा लुकेर बाँचेका हुन्। युद्ध लड्नेहरू सबै शहीद भइसके। यी अहिले हामी युद्ध लड्ने हौ भनेर तमास दिन्छन् र देशका विभिन्न क्षेत्रहरूमा हैकम जमाएर बसेका छन्। आखिर यो माओवादी र अन्य पार्टीमा के फरक भयो र? यो कथा सिन्धुपाल्चोक भोटेचौर 8 ज्योतिष गाउँका रामचन्द्र खतिवडाको कथा थियो। शीर्षक फरक थियो। अब हामीले सुन्ने अर्को लघुकथाको शीर्षक ब्ल्याकमेल छ। यसका कथाकार हरिहर खनाल। ठूला मानिसहरूले गरेका सबै काम राम्रै हुन्छन् भन्ने एक प्रकारको भ्रम पालेको थियो कविले। ठूला मानिसका राम्रा नराम्रा दुवै थरी कामको उसमा प्रभाव परेको थियो। महाकवि देवकोटा निकै अम्बली थिए अरे भन्ने सुनेको उसले चुरोटको सर्को तानेपछि वारवार्ती कविता फुर्छ भन्ने ठान्थ्यो। पछि त कस्तो भयो भने कविता लेख्न बसेकी उसलाई तलतल लागिहाल्न थाल्यो। कोठाभित्र एकान्तमा बसेर चुरोटका चुच्की लिँदै कविता कोर्न तल्लीन कविको ध्यान एक्कासी हुरिँदै भित्र पसेको 5 वर्षीय छोराले खलबलाइदियो। बाबु, यो बाहिर लगेर निभाएर फाल त। सकिने थालेको चुरोटको ठुटो छोराको हातमा थमाउँदै कविले भन्यो। बुबाको आज्ञा सिरोपर गर्दै छोरो बाहिर निस्क्यो र ढोकामा पुगेपछि एक सरको स्वाट्ट तान्यो। बुबा, बाबुले चुरोट खायो। त्यो देखेर बाहिर बरन्डामा खेलिरहेकी छोरी कराई। कविको ध्यान भत्कियो र उज्जुरुक्क उठेर बाहिर गयो। छोरोले भने त्यहाँबाट दम्पट कसिसकेको थियो। तँलाई बदमास घर त आउलास् नि, तेरा कानका जरा नउखेली। सडकको पल्लो छेउमा पुगेर स्याँ स्याँ गर्दै बाबुतिर हेरिरहेको छोरालाई ताक्दै कविले अप्कायो। कवि फेरि भित्र पस्यो। टेबलमा अपुरो कवितामाथि खुलेको कलम थियो। कविले कलम बन्द गर्यो र हत्केलामा चिउँडो अड्याएर गम खान थाल्यो। बिगार्ने त म पो हुँ, त्यो अबोध बालकको के दोष? उसले आफैलाई ललकार्यो। त्यही क्षणबाट कविले धुमपान त्याग गर्यो। पाँच वर्षपछि एउटा आमसभाको कार्यक्रम थियो। लौह पुरुष गणेशमान सिंहको उपस्थितिको खबरले मानिसहरूको ओइरो चलेको थियो। त्यहाँ कार्यक्रम स्थल अगाडिको विशाल चौर मानिसहरूले भरिभराउ थियो। हाम्रो कवि पनि भाषण सुन्न पुग्यो। धेरै पुराना साथीहरू भेट भए। घरिघरि सुर्ती मल्दै ओठमा च्याप्दै गरेको एकजना साथीले कविलाई पनि एक जुम सुर्ती दियो। त्यो देखेर कविलाई एक्कासी तलतल लागेर आयो र उसले अलिकति खायो। त्यो दिनदेखि उसले फेरि लुकी लुकी सुर्ती खान थाल्यो। त्यही वर्ष भानु जयन्तीका दिन कवि कार्यक्रममा जान हिँड्यो। छोरो पनि पछि लाग्यो। कार्यक्रमकै बीचमा छोराका आँखा छलेर कविले अलिकति सुर्ती च्याप्यो। बुबाले फेरि सुर्ती खान थाल्नु भयो। घर फर्कँदै गर्दा बाटामा छोराले सोध्यो। कवि खङ्ग्रङ्ग भयो। नभनाई कसैलाई, ला चक्लेट किनेर खा। एक रुपियाँ छोराका हातमा थमाउँदै उसले छोरालाई फकायो। छोरो चुप लाग्यो। बुबा, एक रुपियाँ दिनुहोस् त, भोलिपल्ट स्कुल जाने समयमा छोराले निर्धक्क साथ भन्यो। तँलाई सधैँ पैसा रुख्छ पैसाको, कवि कड्कियो। छोरो बाबुको नजिकै गएर बिस्तारै भन्यो, भन्दिउँ आमालाई। कविको अनुहार कालो निलो भयो। त्यसले गोजीमा हात घुसारेर एउटा डबल छोराको हातमा राख्दै भन्यो, ला बदमास कहीँको। छोरो चाहिँ बाबुको अनुहारतिर हेरेर मुसु मुसु हाँस्दै बाटो लाग्यो। श्रुति सम्वेकमा अहिले हामीले सुनेको कथा हरिहर खनालको कथा ब्ल्याकमेल थियो। हामी लघुकथा सुनिरहेका छौँ। अब सुलेखबाट हामीले सुन्ने लघुकथाको शीर्षक मुर्गा पो बनाएछ। शीर्षक छ लेखिका सुशीला खड्का असिना। धेरै दिनपछिको भेटघाट। आज बिहानै कामको पाइलासँगै रङ्गीन सपनाहरू बोकेर सक्षमलाई फोन गरेँ। भेट्ने आतुरमा छिटो छिटो घरधन्दा सकेँ, तयारी भएर बागबजार पुगेँ। सक्षम र सक्षमको एकजना नाट्यकर्मी साथी अफिस नजिकैको खाजा घरमा चुरोटको धुवा र चियासँगै पिउँदै थिए। एकैछिन त म अलमल्ल परेँ, किनकि चुरोटको गन्ध भनेपछि पटक्कै मन नपर्ने मलाई। साथीहरूले मेरो स्वागत चुरोटको धुवाबाट उफ। केही बेरपछि सक्षमले ती नाट्यकर्मीसँग परिचय गर्न अनुरोध गरे। सुरुवात उही नाट्यकर्मीबाट। नमस्कार, म अस्ति कान्तिपुर, नागरिक, राष्ट्रिय दैनिक लगायत विभिन्न पत्र पत्रिका र मिडियाहरूमा समाचार प्रसारण गरेको थियो नि तिमले आ बच्चा। हो, उनीहरूकै बाबु। अचम्मको परिचय। तैपनि ल बधाई छ भने र फेरि सोधेँ, हजुरको नाम चाहिँ? उनले भने, एचआइभी पोजिटिभ। अहो, अर्को अचम्म। झस्किँदै भने, जन्मदेखि नै एचआइभी पोजिटिभ? होइन, भर्खर भर्खर देखिएको। म त उनका परिचयबाट सिरियस भएँ। सोध्दै गएँ, हजुरकी श्रीमती? खै के भनौँ, पहिले त डिभोर्स भएको। किन नि? उनलाई पूर्ण रूपले आजादी चाहियो अरे, त्यसैले आजाद गरिदिए। दोस्री, तिमीले बच्चा हुर्काउँदा हैरान र थकावले निकै कमजोर भएकी छन्, बरु एकजना दायामाको खाँचो छ। मैले ठट्टा गर्दै भने, मलाई राख्नुहोस् न त, सरी, सिट फुल। केही बेर व्यावहारिक कुरा चल्यो। सबै कुरा नाट्यकर्मीकै थियो, समाचार वाचकले समाचार प्रसारण गरे चाहिँ लगातार। अब उनका आँखाहरू रसिला भइसकेका थिए, मेरो त परिचय नै दिएको छैन। उनका कुराहरूले मेरा पनि आँखा रसाउन थाले। एक्कासी आँसुको ढिका परेलीको बार नागेर तप्प भुइँमा खस्यो। उनले देखे, त्यसपछि अतीत सम्झेर बाँच्नुको पीडा र मज्जा दुवै जिन्दगीको सहारा हो भन्दै हामीबाट फेरि भेट्ने अभिलाषा दिँदै विदा भए। म त मौन थिएँ। नाट्यकर्मी बिदा लिएर गए पनि उनका कुराहरू मेरो मस्तिष्कमा कालो बादल चाहिँ मडारिँदै थिए। यत्तिकैमा सक्षमले बोलाए, ए शिलाजी, किन सिरियस? मैले भने, यति धेरै सिरियस कुरा गरेर गए तपाईँको साथीले, मेरो हत्तपत्त नदुख्ने मन आज भने क्षणभरमै चसक्क दुखेको छ, के गरौँ त सिरियस नभएर। सक्षम गलल्ल हाँस्न थाल्यो। म चकित परेर उनलाई गाली गरेँ, कस्तो साथी हो तपाईँ, साथीको पीडालाई हाँसोमा उडाउँदै हुनुहुन्छ? सक्षमले भने, ऊ त नाट्यकर्मी हो शिलाजी, कहाँ तिमीले बच्चा, कहाँ डिभोर्स, ऊ त अविवाहित हो। जससँग झस्के। सक्षमको कुराले कतैबाट पहाड खसेर छाती थिचे चाहिँ लाग्यो। कता कता मनमा सिस्नुले पोलेको भान भयो। धत, ऊ भने नाट्यकर्मी भएकाले हाम्रो भेटघाटलाई रङ्गमञ्च बनाएर रमाएको रहेछ। मैले भने, कवि हृदय निचोरेर आँसु निकाले, नदुखेको मन दुखाएँ, कोमल हुनु पनि। मोराले त पत्तो नपाए आज मलाई मुर्गा पो बनाएछ। कार्यक्रम श्रुति सम्वेकको आजको श्रृङ्खलामा तपाईँ सुलेख साहित्यिक मासिकको लघुकथा अङ्कबाट लघुकथाहरू सुनिरहनु भएको छ। केही बेरमा हामी अरू लघुकथाहरू लिएर आउनेछौँ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय, कालीकोटको रेडियो नयाँ कर्णाली, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश, बैतडीको रेडियो सनशेर, दार्चुलाको नयाँ नेपाल एफएम र दार्चुला एफएम, सुर्खेतको बुलबुले एफएम, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम, कैलाली एफएम, कैलालीको रेडियो अप्पी, दैलेखको ध्रुवतारा एफएम, जाजरकोटको रेडियो हाम्रो पाइला, अछामको रेडियो रामारोशन, सल्यानको रेडियो राप्ती, नेपालगंजको बागेश्वरी रेडियो, बाँकेको रेडियो कोहलपुर, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेडियो रेसुङ्गा, बुटवलको रेडियो रिपब्लिक, दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम र नयाँ युग एफएममा पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। रेडियो प्युठान, बागलुङको रेडियो सार्ती एफएम र गलकोट एफएम, गोर्खाको गोरखकाली एफएम, दमौलीको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, पोखराको रेडियो तरंग, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, रुकुमको रेडियो सिस्ने, फलेवासको रेडियो पर्वत, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी मकवानपुरको हेटौँडा एफएम, काभ्रे दुलीखेलको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पा, दोलखाजिरीको रेडियो हिमाली, रामेछापको रेडियो तीनलाल, रौतहटको नुनथर एफएम, सर्लाहीको रेडियो एकता, मुक्तेश्वर एफएम र डुकडुकी एफएम, खोटाङको हलेसी एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, जनकपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो तेह्रथुम, उदयपुरको रेडियो त्रियुगा, धरानको विजयपुर एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, झापाको एफएम मेचीट्युन्स र वीरता एफएम, रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज सुलेख साहित्यिक मासिकको लघुकथा अङ्कबाट लघुकथाहरू सुनाइरहेका छौं। अब हामीले वाचन गर्ने लघुकथाको शीर्षक घर झगडा छ। कथाकार ध्रुव मधिकर्मी। घर पुरानो र अपाहिक देखिन थाल्यो। कसैलाई घरको रङ्गरूप मन परेन, कसैलाई आकार मन परेन। कोही घर सानो भएकोले बढाउने कुरा गर्न थाले भने, कोही बढाउन होइन बलियो पार्ने कुरा गर्न थाले। घर सबैको, त्यसैले सबैजना घरमा हकदाबी गर्दै आआफ्नै ढङ्गले त्यसको पुनर्संरचना र हेरफेरको कुरा निकाल्न थाले। कोही भने आर्थिक अवस्था प्रतिकूल भएको कारण घरलाई धेरै नचलाउने तर सामान्य मर्मत गरेर त्यसैबाट काम चलाउने तर्क दिन थाले। छलफल र घर झगडा चलिरह्यो। अन्ततः घरको संरचना नै फेर्नुपर्नेहरूको स्वर ठूलो हुँदै गयो। घर भत्काइसकेपछि त्यसपछि के चाहियो र तिनीहरूले चारैतिरबाट घर भत्काउन सुरु गरे। घर भत्काइसकेपछि एउटा अन्यल पैदा भयो। अब कहाँबाट कसरी नयाँ घर बनाउन सुरु गर्ने? तिनीहरू प्रत्येकसँग आआफ्नै योजना त थियो, तर सबैलाई चित्त बुझ्ने एकीकृत योजना भने कसैसँग थिएन। अहिले तिनीहरू घरबार विहीन छन्। यो कथा थियो ध्रुव मधिकर्मीको, शीर्षक घर झगडा थियो। अब हामीले श्रुति सम्वेकमा सुन्ने कथा अन्जु पुरीको लघुकथा फेसबुक शीर्षकको कथा छ। ऊ एउटा साहित्यको पाठक, फाटफुट साहित्यिक पुस्तकहरू पढ्नुका साथै ऊ फेसबुकमा पनि निकै सक्रिय थियो। फेसबुकमा भए जति साहित्यिक ग्रुपहरूमा ऊ सदस्य थियो। सबैले धमाधम उसलाई आफ्नो ग्रुपमा सामेल गरिसकेका थिए। ऊ साहित्यका बारेमा आफूले जाने जति स्पष्ट कमेन्ट गर्थ्यो। साहित्यिक वाद विवादमा सक्रिय रूपले भाग लिन्थ्यो। दसवटा जति नयाँ नेपाली साहित्यिक पुस्तक, उपन्यास, कथा संग्रह, कविता संग्रह पढिसकेपछि उसलाई म पनि लेख्न सक्छु भन्ने आत्मविश्वास भयो। अब ऊ एउटा नवोदित साहित्यकार, उसले आफ्नो फेसबुकको कभर फोटो र प्रोफाइल पिक्चर दुवैमा आफ्नो भर्खरै प्रकाशित कथा संग्रहको मुखपृष्ठ राखेको छ। आफ्नो कथा संग्रहको नाममा पेज पनि बनाएको छ। आफ्नो पेज लाइक गरिदिनका निम्ति सबैलाई आह्वान गरेको छ। थोरैले लाइक पनि गरेका छन्। बिना पैसा विज्ञापन गर्ने थलो फेसबुक नै त हो। ऊ आफ्नो पुस्तकको विज्ञापन गर्ने कुनै पनि मौका छोड्दैन। तर पहिले उसले अरूका पुस्तकमा बारेमा गरेका हरेक कमेन्टमा लाइक गर्ने र त्यसमा कमेन्ट थप्नेहरू अहिले खै कता हराएका छन्। उसको किताब पढे भनेर लेख्ने कोही पनि छैन। आफ्नो पुस्तक कसैले पढेर त्यसका बारेमा टिप्पणी गरिदिए, अलिकति भए पनि चर्चा गरिदिए हुन्थ्यो भन्ने उसको धोको पुरा भएको छैन। दुई चारजनाले उसलाई लेखक भएकोमा बधाई भनेर टिप्पणी गरेका छन्, त्यति हो। फेसबुकमा उसका साथी नभएका त होइनन्, साथीहरूको सङ्ख्या 2000 नागिसकेको छ। अधिकांश साथी लेखक नै छन्, तर किन कसैले पनि उसको पुस्तकको बारेमा केही लेख्दैन? उसलाई अचम्म लाग्छ, रिस पनि उठ्छ। आफ्ना पोस्टरहरूका बारेमा कहिले कुनै प्रतिक्रिया नगरेको जोकमा उसले कतिपय फेसबुकै साथीहरूलाई साथीको सूचीबाट समेत हटाइदिन्छ। एक दिन एकजना अग्रज साहित्यकारसित भेट हुँदा उसले मनको गुनासो पोख्छ। ती अग्रजले हाँस्दै उसलाई केही प्रश्नहरूको उत्तर आफैसित सोध्न सल्लाह दिन्छन्। घर फर्केर ऊ एक्लै बसेर आफैसित सवाल जवाफ गर्न थाल्छ। तिमीले फेसबुकमा धेरैभन्दा धेरै साथीहरू किन बनाउँछौ? आफ्ना कुराहरू सुनाउन, आफ्ना फोटाहरू देखाउन, आफ्नो पुस्तकको विज्ञापन गर्न, आफ्ना रचनाहरू पोस्ट गर्न, अनि त्यसमाथि अरूले गरेका लाइक र कमेन्ट हेरेर रोमाञ्चित हुन। अरूले पनि त त्यसकै लागि साथी बनाएका होलान्। तिमी आफ्नो पुस्तक, आफ्ना रचना फेसबुक साथीहरूले पढिदिएनन्, कमेन्ट गरिदिएनन् भनेर रुष्ट छौ कि तिमीले चाहिँ सबै फेसबुक साथीहरूका रचना पुस्तक आदि पढेका छौ, सबैमा कमेन्ट गरेका छौ? सबैका रचना पढेर के साध्य? पैसा, फुर्सद, रुचि सबै हुनु पऱ्यो नि। सबैजनाका सबै रचना पढेर पनि सकिन्छ र? पढेका पनि कमेन्ट गर्नैपर्छ भन्ने छ र? अरूलाई पनि त्यस्तै लाग्दो हो। त्यसपछि उसका गुनासाहरू स्वतः मेटिए, ऊ आफैसित निरुत्तर भयो। हामीले अहिले सुनेको लघुकथाको शीर्षक थियो फेसबुक, र यसको लेखिका हुनुहुन्थ्यो अन्जु पुरी। अब हामीले सुलेख मासिकबाट सुन्ने अर्को लघुकथा कणाद महर्षिको छ। कथाको शीर्षक भुलक्कड परिवेश। आज वर्षा ऋतुको कुनै एक महिनाको पहिलो शनिबार, हरेक महिनाको पहिलो शनिबार प्रदर्शनी मार्ग स्थित एक क्याम्पसमा साहित्य सन्ध्याले नियमित रूपमा कविता गोष्ठीको आयोजना गर्दै आइरहेको छ। सधैँझै आज पनि उसले कविता सुनायो। कार्यक्रम सकिएपछि बाहिर निस्कियो। वर्षायाम भएकोले अलमल नगरी आफ्नो घर चाबेलतिर जाने बसमा चढ्यो। बस कुड्यो, बस बाहिर राम्रैसँग पानी पर्न थाल्यो। बसभित्र ऊ सोच्न थाल्यो, आज आफूले सुनाएको कविता र श्रोताहरूले दिएको प्रतिक्रिया प्रायः राम्रै थिए। ठाउँ ठाउँमा रोक्दै यात्रुहरूलाई उराल्दै चढाउँदै बस चाबेल चोकमा आइपुगेर रोकियो। ऊ ओर्लियो, मैले भन्नै बिर्सेको, सायद म पनि भुलक्कड। ऊ अर्थात् कवि परिवेश। अझ खासमा उसको पुरा नाम त अक्षय रामप्रसाद शर्मा हो। साहित्यतिर लाग्न थालेपछि उसलाई सोध्न थालियो, तपाईँ केलाई आधार बनाएर लेख्नुहुन्छ? ऊ उत्तर दिने गर्थ्यो, म आफूले देखेको, पढेको, भोगेको परिवेशबाट प्रेरित भएर रचना रच्ने गर्छु। अनि एक दिन कुनै बुजुर्ग विद्वानले सल्लाह दिँदै भने, त्यसो भए तपाईँ आफ्नो उपनाम परिवेश राख्नुहोस्। उसले मनन गर्यो र ठिक ठान्यो। त्यसपछि उसले नाम छोट्याएर उपनाम राखेर लेख्न थाल्यो, अक्षय परिवेश। अचेल ऊ स्थापित स्रष्टा र चर्चित कवि भइरहेको छ, अझ सम्बोधन गर्दा त कवि परिवेश हुन थालेको छ। कवि परिवेशले यसो चारैतिर हेऱ्यो। सडक जाम छ, मोटर जाम भएर होइन, ढल जाम भएर पानी जाम भयो, पानी जाम भएर सडक जाम भयो। गाडीहरू त तै विशेष हुत्तेर भए पनि गुडेका छन्, तर मोटरसाइकल, साइकल र पैदल यात्रीहरूको बिजोग छ। घुमाउरो भए पनि पानी नजमेको बाटो रोज्यो कवि परिवेशले र फटाफट लम्कियो। पानी थामिएको छैन। ऊ जति जति अगाडि बढ्दै गयो, दायाँ बायाँ किनारका पसलमा ओत लागेका मानिसहरू उसलाई हेरेर हाँस्दैछन्। ऊ नेत्रुक्क भिजे पनि लगातार हिँडिरह्यो। मानिसहरू उसलाई पुलुपुलु हेरेर एक आपसमा खासखास खुसखुस गर्दै हाँसिरहेछन्। ऊ अन्डियोलमा पर्यो, उसलाई हेरेर किन हाँस्छन् मानिसहरू? कवि परिवेशले सोच्यो, कतै मैले पाइन्टको फस्नर पो लगाइन कि, र छामे फस्नर लगाइएकै छ, फस्नर आ झिसुकै होस् भनेर फेरि अगाडि बढ्यो। पानी रोकिने छाँटै छैन। अलि पर पुगेपछि एकजना उसको मिल्ने मित्रले बोलायो, ए कवि परिवेश, यता आऊ त। आफ्नै मित्रले बोलाएको हुँदा ऊ नघिस गयो। मित्रले भने, के हो तिम्रो ताल? पानी परिरहेको छ, यसरी भिजेर हिँड्ने हो? परिवेशले भन्यो, के गर्नु त, कविता फुरिरहेको छ, चाँडै घर पुगेर लेखिहालौँ भनेर नरोकिएको। मित्रले भने, नर्के पनि छाता ओढ्नु पर्दैन त। परिवेशले भन्यो, छाता भए पो ओढ्नु। मित्रले हाँसेर भने, धत कवि, त्यो तिम्रो हातमा के त? परिवेशले आफ्नो हातमा हेऱ्यो। लाज माने चाहिँ मुन्टो निहराउँदै भन्यो, आच्छा हो, छाता त रहेछ, माफ गर है, तिमीलाई धेरै धेरै धन्यवाद छ। तर अघिदेखि मलाई हेरेर मानिसहरू किन हाँस्छन् भन्ने ठानेको त कारण यो पो रहेछ। ल, मैले त बिर्सेछु, यिनीहरू हाँस्नुको सट्टा भनिदिएको भए म बिच्दै, मैले बिर्सेँ यिनीहरूले भन्न भुले, कस्ता भुलक्कडहरू भन्दै छाता उगारेर ओढ्दै कवि परिवेश आफ्नो बाटो लाग्यो। मित्रले सोचे, हो त नि। अहिले भर्खरै हामीले सुनेको कथा कडाद महर्षिको भुलक्कड परिवेश थियो। अब हामीले श्रुति सम्वेकमा सुन्ने अर्को कथा कथाकार दीपकिरण शर्माको कथा छ, शीर्षक चेतना। डडेलोले सखाप पारेको जंगलबाट वर्षामा आएको पहिरोले आफ्नो थात थलो लागेपछि धनबहादुर तराई झरेर नदी किनारामा झुपडी बनाएर बसेको थियो। त्यति बेला नदीबाट गिटी निर्यात हुँदै गरेकाले कमाई पनि राम्रै थियो। अलिअलि गरी जोडेको उसको सबै सम्पत्ति अर्को वर्षामा नदीले धार परिवर्तन गरेर सखाप पारेपछि उसलाई तराईको जीवन पनि विरक्त लाग्यो। त्यसपछि ऊ चुरीतिर सर्यो। चुरीमा कहिले भूमिहीनलाई जग्गा दिने नाममा त कहिले सडक बनाउने नाममा जंगल फडानी हुँदै थियो। भोट र आमदानी घुम्ने डरले राजनैतिक दलका ठूला नेताहरू नै चुप लागेको मौकामा धनबहादुरले पनि छाप्रो बनायो र जिन्दगी सुरु गर्यो। धनबहादुर ठेकेदारका लागि रुख काट्ने काम गर्दथ्यो भने उसको श्रीमती दाउरा बेच्ने गर्दथे। एक साँझ खाना खाँदै गर्दा धनबहादुरकी ठुली छोरीले दिउँसो आएका सफा मान्छेले तिमीहरू स्कुल जानुपर्छ भनेको कुरा सुनाए। काम थाकेको धनबहादुरले केही बोलेन। उसको श्रीमतीले भने, हामी गरिबले स्कुल गए के हुन्छ रे? के हुनु नि आमा, स्कुल गयो भने जङ्गलमा डढेलो लाग्दा हुने हानि, नदीबाट अनियन्त्रित रूपमा ढुङ्गा निकाल्दाको समस्या र जङ्गल काट्दाको खतराबारे थाहा हुन्छ रे। छोरीको कुराले झर्को लागेछ क्यार। यो भनेको के हो नि, मैले त तेरो कुरा केही पनि बुझिनँ। आमा पहाडमा डढेलो लगाएकाले पहिरोले हाम्रो घर लगेको रे, तराईमा ढुङ्गा झिकेकाले हाम्रो घर नदीमा बगेको रे, अब यहाँ यसरी जङ्गल काटे यो बर्खामा हाम्रो घर खरेर लैजान्छ रे। चोरीको कुरा सुनेर धनबहादुरको अनुहार एकाएक उज्यालो भयो। उसले मनमनै सोच्यो, यिनीहरूलाई नपढाएर पनि राम्रै गरिएछ, कमसेकम हरेक वर्ष अघि यिनीहरूलाई मृत्युको त्रास त हुँदैन। यो लघुकथा दीपकिरण शर्माको चेतना शीर्षकको लघुकथा थियो। अब हामीले सुने लघुकथाको शीर्षक छ विचारमा निष्ठावान, कथाकार इन्द्रकुमार श्रेष्ठ सरित। हिजो जस्तो मात्रै लाग्छ माघको ठीमा सन्दीपले जाडो छल्न न्यानो लुगाको अभावमा दुई दुईवटा सर्ट लगाएर हिँडेको, यस्तो जाडोमा पनि भुक्के चप्पल लगाएकोले शीतले फुटेका उसका कुर्कुच्चा प्रष्ट देखिन्थ्यो र जाडो महिनाभरि ऊ जाडोले सिउसिउ गरिरहेको भेटिन्थ्यो। तैपनि ऊ पार्टीको एउटा इमान्दार कार्यकर्ता थियो। पार्टीको काम भ्याएर पनि ऊ आफ्नो लागि खट्थ्यो। कहिले खोलाबाट बालुवा निकालेर बेच्ने, कहिले अर्काको सामान बोक्ने, त कहिले घर जग्गा किन्ने ग्राहकहरू खोज्दै हिँडेको भेटिन्थ्यो उसलाई। पार्टीको एक इमान्दार र समर्पित कार्यकर्ता भएर पनि ऊ पार्टीको साधारण सदस्यबाट कहिले पनि माथि उक्लिन सकेन। तर हेर्दा हेर्दै सन्दीप होइन उसको लवाई खवाई हिँडाई बोलाई सबै सबै बदलियो। जाडो छावल्न अब उसले न्यानो स्वेटर र महँगो जुत्ता लाउन थालिसकेको थियो। पहाडबाट राजधानी झर्दा रित्तो खल्ती लिएर झरेको सोझो केटोको आज राजधानीमा घर छ, मोटरबाइक छ र वालेटमा नगद पनि धेरै छ भन्छन् देखी जान्नेहरूले। कुराकाटी हिँड्नेहरूले भिन्न भिन्न अर्थ लाएर उसको बढ्दो वैभवको बारेमा कुरा काट्दै हिँड्छन्। त्यसलाई सुन्नु नसुन्नु अर्कै कुरो हो, तर उडिरहेका हल्लाहरूको वास्तविकता जान्न मैले एक दिन उसँग सिधै सोधेँ। पार्टीको एउटा जिम्मेदार र इमान्दार कार्यकर्ता मात्र भएको भरमा बिना भ्रष्टाचार बिना अत्याचारकै जीवनमा यस्तो आर्थिक क्रान्ति कसरी सम्भव भयो? हिजो विचारमा निष्ठावान रहेर पार्टीको काम गर्दा पार्टीकै लागि मात्रै सोच्थे, तर आज पनि विचारमा निष्ठावान रहेरै पार्टीका लागि काम गर्दा आफ्नो लागि र परिवारका लागि काम गर्न सिके, आफ्नै सोझाउलाहरूलाई अलिलो बाङ्गो बनाउन सिके। फरक त्यति मात्र हो मित्र, म विचारबाट पलायन वा च्युत भएको छैन, मेरो विश्वास गर्नुहोस्। चर्को घामबाट आँखालाई जोगाउन कालो चस्मा लागेको सन्दीप मेरो अगाडि फिल्मी शरीरमा मुसु मुसु मुस्कुराइरहेको थियो। यो कथा इन्द्रकुमार श्रेष्ठ सरितको विचारमा निष्ठावान कथा थियो। अब हामीले सुन्ने लघु कथा मेनका पोखरेल आचार्यको छ, शीर्षक साहस नहुँदासम्म। निष्पट्ट अँध्यारो रातमा आँखा खाने बिजुलीको चम्काइसँग गड्याङ गुडुङको भयावह आवाज, कोठाभित्र नानाथरी गाली गलौजका शब्दहरूले आतंक मच्चाइरहेका, रातारात आँखा पल्टाउँदै अत्यन्त जर्खरिएको आवाजमा पुरुष, तँलाई मैले बिहानै माइत जा भने होइन, के खाने यहाँ बसिस्, मेरो खुसी देखि सहन्नस होइन। यति भन्दै ऊ आफ्नै दोजिया पत्नीमाथि जाइ लाग्छ। लोग्नेको पिठाईबाट बस्ने प्रयासमा भित्तामा ढेपिँदै पत्नी, कति माइत मात्र गइरहँ, भाउजू बुहारी भएको घर सधैँ चेलीबेटी जाँदा निको मान्दैनन्, आखिरमा तपाईँकी विवाहित पत्नी हो, किन मलाई माइत मात्र लखट्नुहुन्छ? उसको विनित भावमा बोलेका कुराको कुनै प्रवाह नै हुँदैन लोग्नेलाई, बरु रिसको पारा अझ थपिँदै जान्छ। यो देखेर उसकी पत्नी, मैले केमा तपाईँलाई रोक लगाएकी छु र, जे मन लाग्छ त्यो गर्नुभएको छ, जहाँ मन लाग्छ त्यहाँ जानुभएको छ, जो मनपर्छ उसलाई घरमा ल्याउनु नै भएको छ, फेरि म यो घरमा हुनु र नहुनुमा के फरक पर्छ? यो सुनेर उसको पाखुरा तान्दै लोग्ने भन्छ, बुझिस्, तँ भएसम्म म कहिले खुसी रहन्न, तेरो अनुहार मात्र देखे पनि मेरो दिन बिग्रन्छ, जा जहाँ मन लाग्छ जा, माइत नगाई मर, झुन्डेर मर, बिस खाएर मर, हाम फालेर मर, तर तँलाई देख्न म चाहन्न, तेरो अनुहार मेरो लागि 7:30 दशा हो। आफ्नी पत्नीलाई लछार पछार गर्दै घरबाट बाहिर निकाल्छ र भित्रबाट ड्याममा ढोका लगाउँछ। क्षणभरमै उनीहरूको कोठाभित्र एउटा नारी आवाज गुन्जन्छ, ठिक गर्यो तिमीले राज, यही चाहिएको थियो त्यसलाई, मुखाले पनि कति भयो के र त। यो रुखको बोलीसँगै ऊ पुरुषको नजिक आउँछ, आ छोडिदेऊ त्यस्ताको कुरा के गर्नु यस्तो रमाइलो क्षणमा। पुरुषको यो आवाजसँगै दुवैको हाँसो भरिन्छ कोठामा अनि चम्किलो बत्ती निप्छ र बल्छ मधुरो बत्ती। बाहिर पानीमा भिजेकी उसकी पत्नीका आँखाका आँसुलाई पानीले बगाए पनि तातो आँसु रोकेको हुँदैन। केही बेरसम्म यही क्रम चलिरहन्छ, त्यसपछि ऊ झुरुक्क उठ्छे अनि आफ्ना दुवै हातले आँसु पुछि छरछिमेकीका ढोका डकटकाउँछे। केही समयको अन्तराल पश्चात राजको घरको ढोका डकटकिन पुग्छ। पहिला त ढोका उग्रदैन, तर लगातार एकनास्री डकडकाएपछि आक्रोशित हुँदै हातमा छालाको पेटी बोकेर हिर्काउने हिसाबमा उसले ढोका खोल्छ। शरीरलाई तौलियाले ढाकेकी उसकी प्रेमिका छेउमा उभिएकी हुन्छ। उनीहरू दुवैका आँखा विस्फारित रहन्छन्। आफ्ना अगाडि पुलिस र छरछिमेकलाई देख्दा ऊ अवाक हुन्छ। अत्यन्त तिरस्कृत नजरले लोग्नेतर्फ हेर्दै पत्नी, स्वास्नी मान्छेको कमजोरीबाट फाइदा उठाउने यस्ता पतित लोग्ने हुनुभन्दा बरू एकल महिला बनेर जीवन बिताउन सहज हुन्छ। बिहे गरेदेखि मलाई दिएको आँसुको हिसाब चुकाउनुपर्छ, जति रुनु थियो रोएँ, अब तेरो पालो। यो कथाको शीर्षक थियो साहस नहुँदासम्म। मेनका पोखरेल आचार्यको कथा थियो यो। आज हामीले सुलेखा साहित्य मासिकको लघुकथा अङ्क विशेष वर्ष 2 अङ्क 5 पूर्णाङ्क 14 2070 भदौको अङ्कबाट लघुकथाहरू सुनायौँ। एक दर्जनवटा लघुकथाको वाचन सँगसँगै आजलाई श्रुति सम्वेकबाट अब बिदा लिने बेला भइसकेको छ। अर्को साता हामी यसैको बाँकी लघुकथाहरू लिएर फेरि आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्रि।